مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم، وائس آف امریکہ کے پروگرام راؤنڈ ٹیبل کے ساتھ میں ہوں مبشر علی زیدی۔ ہمارے پروڈیوسر ہیں انجم ہیرل گل اور انجینئر ہیں پیٹ ہنڈلے۔ سامعین، گزشتہ ماہ کراچی کے ایک نوجوان نیوز پروڈیوسر کامران فاروقی اپنی سالگرہ کے دن دل کا دورہ پڑنے سے انتقال کر گئے۔ ان کی عمر صرف 38 سال تھی اور بظاہر وہ بالکل صحت مند تھے۔ کامران فاروقی کے دوست بتاتے ہیں کہ وہ تنخواہوں میں تاخیر کی وجہ سے پریشان تھے۔ ان کی موت کے دوسرے اسباب بھی ہو سکتے ہیں، لیکن شاید ایک وجہ یہ بھی تھی۔ میڈیا میں نام نہاد فائنینشیل کرنچ کو ایک سال ہونے کو آیا ہے۔ اس دوران پاکستان کے سب سے بڑے میڈیا گروپ سے تعلق رکھنے والے 4 صحافی اچانک موت کا شکار ہو چکے ہیں۔ ان میں جواد نذیر، ادریس بختیار اور مرزا سلیم بیگ شامل ہیں۔ لیکن یہ سب سینئر اور بزرگ صحافی تھے، لیکن کچھ عرصے پہلے تک متحرک تھے اور کام کر رہے تھے۔ پاکستان میں صحافت مشکلات کا شکار ہے۔ سینئر صحافی بتاتے ہیں کہ خبریں سنسر کی جا رہی ہیں، کالم روکے جا رہے ہیں، ٹی وی انٹرویوز اور پروگرام نشریات کے دوران بند کر دیے جاتے ہیں۔ یہ سب مسائل اپنی جگہ، ان پر کسی اور دن بات کریں گے، لیکن آج ہم اس بارے میں گفتگو کریں گے کہ میڈیا انڈسٹری کے مالی بحران نے صحافیوں اور دوسرے کارکنوں کو کس قدر متاثر کیا ہے، وہ کس حال کو پہنچ گئے ہیں اور صورتحال کیوں بہتر نہیں ہو رہی۔ بہتر ہوگی تو کب تک ہوگی؟ ہم نے آج جن مہمانوں کو گفتگو کے لیے دعوت دی ہے، میں ان کا تعارف کروانا چاہتا ہوں۔ سرمد علی جنگ گروپ کے ڈائریکٹر ہیں، طاہر نجمی روزنامہ ایکسپریس کراچی کے ایڈیٹر اور کراچی پریس کلب اور کراچی یونین آف جرنلسٹ کے سابق سیکرٹری ہیں، ایوب جان سرہندی پاکستان فیڈرل یونین آف جرنلسٹ کے جنرل سیکرٹری ہیں، زاہد عابد لاہور پریس کلب کے سیکرٹری ہیں، رفیق بشیر جنگ امپلائیز یونین کے صدر ہیں، علی عمران جونیئر صحافی ہیں اور ایک ویب سائٹ کے ایڈیٹر ہیں جس پر میڈیا انڈسٹری کی اندر کی خبریں شائع کی جاتی ہیں، اور عارف الحق عارف بزرگ صحافی ہیں اور کئی عشروں تک پاکستانی صحافت کے اچھے برے حالات دیکھ چکے ہیں۔ سب سے پہلے ہم طاہر نجمی صاحب سے بات کریں گے۔ نجمی صاحب، بہت شکریہ ہمیں جوائن کرنے کے لیے، اپنا وقت دینے کے لیے۔ میڈیا انڈسٹری کے حالات خراب ہیں تو کچھ ادارے وقت پر تنخواہیں کیسے دے رہے ہیں، اور حالات ٹھیک ہیں تو باقی ادارے وقت پر تنخواہیں کیوں نہیں دے پا رہے؟
شکریہ مبشر، اللہ کا شکر ہے کہ روزنامہ ایکسپریس جو ہے وہ اس بحران سے بخوبی نمٹ رہا ہے، اگرچہ کہ یہاں پر تنخواہیں لیٹ تو ضرور ہوئی ہیں، لیکن یہ ہے کہ جس طرح دوسرے اداروں میں دو دو تین تین مہینے کا گیپ آ رہا ہے، وہ کم از کم ایکسپریس میڈیا گروپ میں ایسا نہیں ہے۔ لیکن ایکسپریس میڈیا گروپ میں یہ کہہ لیں کہ تنخواہیں بڑھنے کے کوئی امکانات جو ہیں وہ خاصے معدوم ہو گئے ہیں۔ اچھا، اب اس میں کئی وجوہات ہیں۔ ایک تو یہ ہے کہ کوانٹم آف ایڈ، یعنی جو سب سے زیادہ ریویڈیو اخبارات کو حاصل ہوتا ہے یا کسی میڈیا گروپ کو حاصل ہوتا ہے، وہ اس کا سب سے بڑا سورس جو ہے وہ فیڈرل گورنمنٹ اور پروونشل گورنمنٹ ہے۔ تو ماضی کی جو حکومتیں تھیں ان کے مقابلے میں جو موجودہ حکومت ہے وہ اس نے اشتہارات پر، یعنی کہ قدغن تو میں نہیں کہوں گا، لیکن اس میں بہت بڑے پیمانے پہ کمی کر دی ہے۔ ایڈورٹیزمنٹ کا جو بجٹ ہے وہ ڈرافٹیکلی کم کر دیا ہے بہت زیادہ۔ تو اس کی وجہ سے نمبر دو یہ ہے کہ جو پچھلی حکومت کے زمانے میں جو اشتہار چھپے تھے ان کی جو پیمنٹ ہے وہ بھی اس میں رکاوٹ ڈالی گئی، اور وہ ایک طرح سے میڈیا ہاؤسز جو ہیں وہ لیکوڈیٹی کے پرابلم کا شکار ہوئے۔ پروونشل حکومت خاص طور پر سندھ میں ایک بڑا پرابلم ہے، یہاں کرپشن کیسز کی وجہ سے اشتہارات پر بندش لگی ہوئی ہے۔ اچھا، دوسرا پہلو اس کا یہ ہے کہ جو نیوز پیپر ہیں خاص طور پہ وہ سب جو جیسے نیوز پرنٹ ہے یا پرنٹنگ مٹیریل ہے وہ سب امپورٹ ہوتا ہے، اور پاکستانی روپیہ ڈالر کے مقابلے میں جب گرتا ہے تو کاسٹ آف پروڈکشن ہماری خود بخود جو ہے وہ بڑھ جاتی ہے۔ اس کے نتیجے میں تمام میڈیا ہاؤسز جو ہیں خاص طور پر جو پرنٹ میڈیا ہے وہ بحران کا شکار.
لیکن نجمی صاحب یہ تو ظاہر ہے آپ بھی جانتے ہیں کہ کوئی کاروبار ایسا نہیں ہوتا جس میں خسارہ اٹھا کے کوئی اسے جاری رکھے. بہت سے صحافیوں کا خیال ہے کہ پیسہ ہے مالکان کے پاس اداروں کے پاس لیکن وہ حالات سے فائدہ اٹھا رہے ہیں اور تنخواہیں جان بوجھ کر تاخیر سے دے رہے ہیں. ہو سکتا ہے سب اداروں میں ایسی صورت حال نہ ہو لیکن شاید کچھ اداروں میں تو ہے. کیا سچائی ہے ان باتوں میں آپ کیا سمجھتے ہیں؟
اب اتنا تو ظاہر ہے ہمیں معلومات نہیں ہوتی, مینجمنٹ جو ہے وہ اتنی معلومات شیئر نہیں کرتی اپنے ورکر سے یا جو ذمہ دار افراد ہوتے ہیں. آپ کی بات بالکل ٹھیک ہے, ماضی میں اچھا خاصا پروفٹ جو ہے وہ ان اداروں نے کمایا ہے اور یہی وجہ ہے کہ اس کو یہ جو اخبارات چل رہے ہیں ابھی تک وہ اسی وجہ سے سسٹین کر پا رہے ہیں اس لاس کو, یا جو ریونیو میں جو کمی آئی ہے اس کو اسی لیے برداشت کر پا رہے ہیں کہ ماضی میں یعنی کہ آپ سمجھ لیں کہ کچھ ریزرو ہے اس کی وجہ سے. بعض ادارے اس کو ایکسپلوائٹ بھی کر رہے ہیں.
ٹھیک, تو آپ کا صحافیوں کی یونین سے گہرا تعلق رہا ہے, اب اس وقت اور اب جو آپ سوچتے ہیں بطور ایڈیٹر یا مینجمنٹ کے ظاہر آپ حصہ ہیں, تو سوچ میں کچھ فرق پڑا ہے یا جو یونینز اس وقت یعنی اس وقت یا اس سے پہلے بھی تحریک چلاتی رہی ہیں آپ ان کو درست سمجھتے ہیں ابھی تک, یا آپ سمجھتے ہیں کہ نہیں اس وقت آپ کی سوچ ٹھیک نہیں تھی اور مینجمنٹ کا حصہ بننے کے بعد آپ کو پتہ چلے نہیں مسائل زیادہ گمبھیر ہیں؟ ہمیں ذرا فرق تو بتائیں.
دیکھیے ہر چیز میں ایک توازن ہونا چاہیے اور میرا خیال ہے ماضی میں جو ہماری یونین کی جو اسٹرینتھ تھی وہ زیادہ تھی یونٹی ہونے کی وجہ سے, لیکن اب موجودہ دور میں جو ہماری تنظیمیں ہیں وہ مختلف گروپوں میں اور اس میں تقسیم ہوئی ہوئی ہیں, اس وجہ سے ہماری طاقت جو ہے وہ کم ہو گئی.
لیکن اگر طاقت ہوگی ایکا ہوگا تو پھر کیا اثر پڑے گا صحافیوں کی زندگیوں میں, میڈیا ورکر کی زندگی میں کوئی بہتری آئے گی, کچھ مطالبات منوا سکیں گے یا یہ فائنینشیل کرنچ کی وجہ سے اب کچھ نہیں ہو سکتا؟
اب ظاہر ہے جب تک ہم یعنی کہ اس مینجمنٹ کے ساتھ اتنے زیادہ انٹریکشن میں نہیں تھے, لیکن اب چونکہ ایڈیٹر ہونے کے ناطے مینجمنٹ کے ساتھ اور مینجمنٹ ہمارے ساتھ جو معلومات شیئر کرتی ہے اس کی بنیاد پہ میں یہ کہتا ہوں کہ دیکھیے کوئی بھی کاروبار جو ہوتا ہے وہ آمدنی اور اخراجات میں توازن کے ساتھ چلتا ہے. اگر آمدنی اخراجات سے زیادہ ہوگی تو کام چلے گا, اور اگر آمدنی اخراجات مطلب اخراجات بڑھ جائیں گے اور آمدنی کم ہو جائے گی تو پھر کوئی بھی کاروبار جاری رکھنا ممکن نہیں ہوتا. ابھی میں سمجھتا ہوں کہ جو خاص طور پہ جو اخبارات ہیں کیونکہ ان کی سرکولیشن کم ہو رہی ہے, ریونیو جو ہے وہ کم ہو رہا ہے, تو اس لیے نیئر فیوچر مجھے نہیں لگ رہا کہ اخبارات جو ہیں وہ سروائیو کر پائیں گے کیونکہ ان کی جو ریڈرشپ ہے وہ بھی شفٹ ہو رہی ہے. اب لوگ اخبار کاغذ کا اخبار پڑھنے کے بجائے الیکٹرانک یعنی کہ موبائل پہ یا اپنے کمپیوٹر پر اخبار پڑھنا زیادہ پسند کرتے ہیں, خاص طور پہ نئی نسل. بس پرانے جو ریٹائرڈ لوگ ہیں یا جن کو عادت ہے اخبار کاغذ پہ پڑھنے کی وہ پرانے لوگ باقی رہ گئے, نئی ریڈرشپ جو ہے وہ اخبار کی نہیں بن رہی.
لیکن نجمی صاحب صحافی یعنی رپورٹر جو ہے وہ اب ویب سائٹ کے لیے خبر دے یا ٹی وی کے لیے دے یا اخبار کے لیے دے, اسے تو ویسے ہی محنت کر کے وہ کرنی پڑ رہی ہے, ویسے ہی وہ خبر لے کر آئے گا ڈھونڈ کے اور اسے گھر چلانے کے لیے اپنے تنخواہ کی بھی ضرورت پڑے گی, تو اب کیا یہ ماڈل اب پرانے ہو گئے؟ کیا اب رپورٹر کیا کریں, جاب چھوڑ کے بیٹھ جائیں؟
نہیں, صحافت تو برقرار رہے گی, صحافت تو آگے بڑھے گی
جی,
لیکن اس کی شکل ظاہر ہے بدل رہی ہے. یعنی کاغذ کا اخبار جو ہے وہ پڑھنا لوگ کم کریں گے, تو جب سرکولیشن ظاہر کم ہوگی تو اسی حساب سے جو اخبار کا ریونیو ہے وہ کم آئے گا کیونکہ ایڈورٹائزنگ ایجنسیز جو ہے وہ ایڈ اسی اخبار کو دیتی ہیں جس کی زیادہ سرکولیشن ہو, تو اس تناظر میں یعنی کہ اخبار جو ہے وہ ان کی ویب سائٹ زیادہ پڑھی جائیں گی, وہاں اشتہار جو ہے اس طرف زیادہ منتقل ہوگا. میں نہیں سمجھتا کہ صحافت خطرے میں, صحافی ضرور خطرے میں ہے اقتصادی لحاظ سے, لیکن صحافت تو آنے والے وقتوں میں اور زیادہ اہمیت اختیار کرے گی.
ٹھیک ہے نجمی صاحب, بہت شکریہ ہمیں وقت دینے کے لیے. اب ہم علی عمران جونیئر صاحب سے بات کریں گے, ایک ویب سائٹ چلاتے ہیں وہ انہی کے نام پر ہے, انہوں نے خود قائم کی ہے, جس میں میڈیا انڈسٹری کی اندر کی خبریں ہوتی ہیں اور بہت باخبر صحافی ہیں. بہت شکریہ علی عمران صاحب, یہ بتائیں کہ اب اندر کی خبریں آپ کے پاس ہوتی ہیں تو اب ہمیں یعنی یہ ہم جاننا چاہتے ہیں کہ کون سے ادارے تاخیر سے تنخواہیں دے رہے ہیں اور کون سے اداروں کے حالات ٹھیک ہیں اور جن کے حالات خراب ہیں تو کیا واقعی خراب ہیں یا مصنوعی طور پہ خراب ہیں؟
سب سے پہلے تو السلام علیکم آپ کے تمام سننے والوں کو. اور آپ نے جو سوال کیا ہے, میں جب یہ شروع ہوا تھا 6-7-8 مہینے پرانی یہ میڈیا بحران, تو میں اس وقت سے یہ بات کہہ رہا ہوں کہ یہ تمام مصنوعی بحران ہے, اس میں کوئی جان نہیں ہے اور یہ سب خام خاصا پروپیگنڈا اور بابل ہے. اور باقی آپ کا یہ رہا سوال کہ کون سے کن اداروں میں تاخیر سے تنخواہیں دی جا رہی ہے, تو ماں سوائے ایک دو اداروں کے تقریباً تمام ادارے ہی تاخیر سے تنخواہیں دے رہے ہیں اپنے ورکرس کو. اور ورکرس کتنا برا حال ہے کہ ابھی میں تھوڑی دیر پہلے ہی ایک خبر میرے پاس آئی تھی, ابھی ہم کچھ دیر میں اس کو بریک کریں گے, کہ ایک چینل کے ایک ایم ایل اے کی بیگم کی ڈلیوری ہونے والی تھی اور وہ بچہ مردہ پیدا ہوا ہے. اتنی مطلب افسوسناک خبر ہے کہ بچہ مردہ پیدا ہوا. ڈاکٹروں کا یہ کہنا ہے کہ اس کی بیگم کو ٹینشن تھی, اور ٹینشن کیا تھی کہ اس کو اس بچے اس این ایل ای کو بےچارے کو تنخواہ نہیں ملی ہے کئی ماہ سے.
جی جی, یہ اس طرح کے تو مسائل ہیں. وہ کامران فاروقی کے واقعہ بھی ہم نے ذکر کیا کہ وہ بھی مالی پریشانیوں کا شکار تھے.
کامران فاروقی کی بات اگر آپ نے قید کیا تھی تو میں آپ کو یہ بتانا چلوں کہ اس بےچارے کو ابھی تک اس سے تنخواہ یا واجبات اس کے گھر نہیں پہنچے ابھی تک.
افسوس کی بات,
میں تازہ بریکنگ دے رہا ہوں اس کی.
اچھا, آپ نے بول میں بھی کچھ عرصہ کام کیا, پھر وہاں تنخواہوں کی ادائیگی کے لیے تحریک چلائی کیونکہ وہاں پہ پیسے پھنس گئے تھے, وہ ادارہ بھی کچھ عرصے بند رہا. تو لیکن جو آپ کی تحریک چلائی, مہم چلائی, اس کے نتیجے میں بول کے سابق کارکنوں کو پھنسی ہوئی تنخواہیں مل گئی تھیں, تو اب وہاں کیا صورتحال ہے؟ اور جب اس کا حال خراب تھا تو پھر لوگ کیوں وہاں کام کرنے پہنچ جاتے ہیں؟
مسئلہ یہ ہے مبشر بھائی کہ ہر ادارے کا حال برا ہے, لیکن مسئلہ یہ کہ اگر مطلب کام نہ کریں تو میری طرح کے گھر پہ بیٹھ جائیں. میں جس طرح میں 7 مہینے سے گھر بیٹھا ہوں, لوگ اس چکر میں ہے کہ چلو کمیٹی ڈل گئی ہے تو ہم یہ ہے کہ آج نہیں تو اگلے مہینے مل جائے گی, اگلے مہینے تو اگلے مہینے مل جائے گی, اسی طرح سے آسرے میں کام کر رہے ہوتے ہیں.
تو آپ کے ساتھ کیا واقعہ پیش آیا, آپ کیوں 7 مہینے سے بے روزگار ہیں؟
جی,
آپ کیوں 7 مہینے سے بے روزگار ہیں؟ آپ کی جاب کیا کسی کیا ڈاؤن سائزنگ کی وجہ سے ختم ہو گئی ہے, کیا وجہ؟
نہیں نہیں, ڈاؤن سائزنگ وہ میرے کچھ نجی معاملات تھے, وہ میں نے ریزائن کیا تھا. اس کے بعد میں لاہور سے کراچی آ گیا تھا, لاہور میں میں نے 3.5 سال کام کیا تھا. تو اب بدقسمت یہ دیکھیے کہ جس طرح یہ کرائسس مصنوعی ہے, اس میں بس جہاں بھی جاتا ہوں تو پہلی بات یہ کہ جی کرائسس ہے, ہم تو تنخواہ دینے کے قابل نہیں ہے. دوسری بات یہ ہو جاتی ہے کہ جی آپ تو عمران جونیئر ہے, ہمارا تو بیڑا غرق ہو جائے گا اگر ہم نے آپ کو رکھ لیے.
تو آپ اپنی ویب سائٹ بند کر دیں اگر یہ بات ہے, تو ویب سائٹ بند کر دیں تاکہ لوگ اس سے مطمئن ہو جائیں.
نہیں, اب تو ایک سی ہڈی بن گئی نا, نہ ابل سکتے نہ نکل سکتے. ویب سائٹ بند کر دی تو ایک تھپا تو لگ چکا ہے نا کہ یہ بندہ باقی ہے.
اچھا, ہم نے پرائیویٹ نیوز چینل آنے کے 10-15 سال تک دیکھا کہ مسلسل نئے چینل بھی آ رہے تھے اور پرانے چینلز میں بھی بہت گنجائش تھی, صنعت پھل پھول رہی تھی. تو لیکن اب لوگ بے روزگار ہو رہے ہیں, تو نوکری چھوٹ جاتی ہے تو دوسری ملازمت آرام سے نہیں ملتی, اس کا مطلب؟
نہیں, یہ ایسا نہیں ہے. مطلب ابھی بھی اکا دکا دو چار مطلب ہائرنگ تو ہر جگہ پہ ہو رہی ہے. اے آر وائی نے ابھی پچھلے 2-3 مہینے میں ہائرنگ کی ہے, سما کرتا ہے جی. بول میں مطلب روزانہ ہائرنگ ہو رہی ہے, ایسی بات نہیں ہے کہ وہاں ہائرنگ نہیں ہو رہی ہے. لاہور کے ادارے ہیں, وہاں پہ ہائرنگ ہو رہی ہے. مطلب جس کو نکالیں گے تو بندہ تو ان کو رکھنا ہے نا. اب جس کو نکال رہے ہیں وہ مہنگا ہے, تو جس کو رکھ رہے ہیں وہ سستا ہے. تھوڑا سا پیسوں کا فرق آ جاتا ہے, بس یہ معاملات ہیں.
تو اگر یہ بحران
بند نہیں ہوئے گئے
جی, بحران اگر مصنوعی ہے تو پھر یہ اس کا حل ہونے کا, یعنی ہم ان کو امید کریں یا نہ کریں, کب تک حالات ٹھیک ہو سکتے ہیں؟
نہیں, یہ تو جو دیکھیں جو چیز مصنوعی ہے نا, اب میں نے کوئی چیز خود کریٹ کی ہے تو وہ میرا جب دل کرے گا جب میں اس کو ختم کروں گا, تو اس کے لیے کوئی پریڈکشن آپ نہ دے سکتے, نہ آپ دے سکتے ہو نہ میں دے سکتا ہوں. تو یہ تو عجیب صورتحال بنی ہوئی نا مارکیٹ کے اندر. ابھی ایک بہت بڑے ہمارے چینل ہیں, ان کے مالک سے میری پرسوں میٹنگ ہوئی تھی. ان کے غلطی سے میں نے کوئی خبر ان کے خلاف لگا دی, ان کی کال آگے جاؤ مجھ سے ملو. میں نے کہا شاید مجھے نوکری آفر کر رہے ہو, میں چلا گیا ملنے. انہوں نے مجھے جب اپنی کیلکولیشن بتائی ہے, وہ جو حساب کتاب انہوں نے میرے سامنے رکھا ہے, تو مجھے ایسا لگا کہ پاکستان میں ڈوب چکا ہے اور یہ چینل تو ویسے آلریڈی ڈوب چکے ہیں. بڑا فرق ہوا معیشت کا بھی اور چینلز کا.
نہیں, معیشت کے تو حالات خراب ہیں, یہ تو ہم سب جانتے ہیں, لیکن ادارہ تو چل رہا ہے, ٹیلی ویژن 24 گھنٹے چل رہے ہیں, اخبار روزانہ چھپ کے مارکیٹ میں آ رہا ہے, تو یہ سب کیسے ممکن ہے اگر پیسے نہیں ہیں ان کے پاس؟
بس اب یہ دیکھ لیں نا. اب اچھا, مجھے ایک عجیب بات یہ لگتی ہے کہ اگر چلیں تمام چینلز یہ بحران کا شکار ہیں, ان کے پاس ارننگ نہیں ہو رہی ہے, یہ اشتہارات نہیں مل رہے ہیں, تو اب یہ نئے چینل جو انہوں نے 58 چینلز کو لائسنس جاری کی ہے, اس میں سے 8 نیوز چینلز ہیں, اور وہ 8 نیوز چینلز کا یہ حال ہے کہ جو جس لائسنس کی ان کی سرکاری فیس 50 لاکھ روپے ہے, وہ انہوں نے 29.5 لاکھ روپے کا ایک لائسنس بیچا ہے.
اچھا,
तो जो नई इन्वेस्टमेंट आ रही है, नए लोग आ रहे हैं मार्केट में, उसके लिए पीबीए ने फिर उनके खिलाफ स्टे लिया, जो परसों अभी इस्लामाबाद हाईकोर्ट ने खत्म कर दिया है। तो अब उम्मीद है कि इंशाल्लाह भी 58 नए चैनल साल डेढ़ साल में मार्केट में आएंगे और जो बेरोजगारी और जो मामला थे शायद बहरान थोड़ा कम हो जाए।
अच्छा, ये हमने भी नजवी साहब से बात की तो वो कह रहे हैं कि इश्तहारात उस तरह नहीं मिल रहे, मीडिया के इदारों को और हुकूमत से भी पैसे नहीं मिल रहे, जबकि हमने सुना है वज़ीर इत्तला ने तो कहा था कि पैसे मिले।
मैं बिल्कुल इत्तेफाक नहीं करूंगा इस बात से मुबशिर भाई। आप किसी भी चैनल का चैनल को आप उठा के देख लें, वो बैठ के उसका बुलेटिन देख लें एक घंटे का, आप तो खुद भी रन डाउन देखते रहे मुझे एक अच्छा जियो के अंदर, आप ये देखें कि जो पैमरा के पैरामीटर्स हैं कि जी एक घंटे के में आप 17 मिनट या 16 मिनट या 18 मिनट जो उनका कानून है उसके आप इशारा चला सकते हैं, 5 मिनट और 26 मिनट के जो ना इशारा चल रहे हैं हर बुलेटिन के अंदर, तो आप मुझे बताएं इशारा कम कहां से हो गए।
तो कोई इदारा या कोई तंजीम ऐसी नहीं जो इस चीज पे नजर रखे कि कौन सा इदारा कितने इश्तहारात चला रहा है और वो फिर पैसे आ रहे हैं तो कहाँ जा रहे हैं।
सर जी ऐसी अभी तक तो हमारे ना किसी ने सोचा है इस बारे में, ना कोई ऐसी चीज सामने अभी तक कोई सोच रहा है कि ऐसा कुछ हो, ऐसा कुछ भी नहीं।
अच्छा, अली इमरान जूनियर हमारे साथ लाइन पे रहेगा, हम एक मुख्तसर सा ब्रेक ले रहे हैं और उसके बाद वापस आएंगे, फिर बात करेंगे और हम कोशिश कर रहे हैं अपने दीगर मेहमानों से रابطہ करने की, उनसे ही बात करते हैं और मालूम करते हैं कि सहाफत का फाइनेंशियल क्रंच कब तक खत्म होगा, सहाफियों के हालात कब तक बेहतर होंगे।
वॉइस ऑफ अमेरिका वॉशिंगटन आपसे मुखातिब है मीडियम वेव 972 किलोहर्ट्ज पर। ताज़ा तरीन खबरों, खुसूसी फीचर्स, टीवी और रेडियो प्रोग्राम देखने और सुनने के लिए विजिट कीजिए www.voanews.com/urdu।
वेलकम बैक, हम बात कर रहे हैं सहाफत की और सहाफियों के हालात की जो दिगर गु हैं और मीडिया में एक बहरान किसी कैफियत है, माली बहरान है, फाइनेंशियल क्रंच है, जिसकी वजह से सहाफ़ियों को तनख्वाहें वक्त पर नहीं मिल रही। लेकिन ऐसा नहीं है कि सब इदारों में ऐसी सूरत हाल है। समा के बारे में बताते हैं कि वहाँ पहली को बल्कि पहली से भी पहले तनख्वाह मिल जाती है, गालिबा डॉन न्यूज़ में भी तनख्वाहें वक्त पर मिल रही हैं, एक्सप्रेस के बारे में मालूम हुआ है कि वहाँ पर भी 10 तारीख तक तनख्वाह मिल जाती है, लेकिन कुछ इदारों में 4-4 महीने से तनख्वाहें नहीं मिल रही कारकुनों को और बहुत परेशानी का सामना है और उसकी वजह से लोग अपने खर्चे नहीं कर पा रहे, ज़रूरियात ज़िंदगी पूरी नहीं कर पा रहे और उन्हें बीमारियों का सामना है और इसके लिए कई हमें बुरी खबरें भी सुनने को मिलती हैं। इस बारे में बात करें अली इमरान जूनियर से जो सहाफ़ी हैं और मीडिया इंडस्ट्री के हालात से बहुत अच्छी तरह बाखबर हैं। अली इमरान, ये बताएं हमें, हमसे नौजवान पूछते हैं कि हम मीडिया इंडस्ट्री, हमने मीडिया पढ़ा है यूनिवर्सिटी में और जॉब करना चाहते हैं, तो उन्हें क्या मशवरा दें इस वक्त जो हालात हैं, कुछ सही मशवरा देना उन्हें अजीब सा लग रहा है।
नहीं, ऐसा कोई मतलब वो अजीब वाली बात कोई नहीं है, पढ़ें, जिसको जो पढ़ना है पढ़ें और जिसको जहाँ जो फील्ड चॉइस करनी है वो करें
जी।
अब आप ये देखें ना कि यंग डॉक्टर्स भी मैदान में आते हैं कि जी तनख्वाहें नहीं मिल रही हैं और बड़ा बुरा हाल है हम लोगों का
जी,
और दीगर शोबों के लोग भी आकर जो है सड़कों पर एहतजाज कर रहे होते तनख्वाहें नहीं मिल रही, तो ये तो बहरान वक्ती होता है, मतलब हमेशा इस तरह थोड़ी हालात रहेंगे। जिसको जो पढ़ना है पढ़े और शौक से वो इस फील्ड की तरफ आया, बड़े शहर से और बड़े मामलाते हैं, अल्लाह बेहतर करेगा, ऐसी मतलब नाउमीदी वाली कोई बात नहीं है।
अच्छा, लेकिन ये भी तो होता है ना कि हमें जितनी ज़रूरत हो, जितने इदारे हैं उसके हिसाब से ही वर्क फोर्स चाहिए होती है, अगर ज़्यादा वर्क फोर्स होगी और जो पहले से लोग मौजूद हैं उन्हें तनख्वाहें अगर नहीं मिल रही या तनख्वाहें नहीं बढ़ रही, तो वो मसाइल तो फिर नए लोगों को भी बर्दाश्त करना पड़ेंगे।
नहीं, मसाइल देखें हर जगह हर इदारे में तो मसाइल हैं, चाहे वो गवर्नमेंट के हों या सेमी गवर्नमेंट हो या प्राइवेट इदारे हों, मसाइल तो हमेशा से थे और हमेशा रहेंगे और हमेशा हैं। मसला ये नहीं है, मसला ये है कि देखें अगर इदारे कम हैं तो फिर लाजमी है कि जॉब के लिए बड़े मसाइल पैदा होते हैं कि पता नहीं मिले ना मिले, लेकिन आप ये देखें ना अभी 43 न्यूज़ चैनल अभी हैं, अभी 8 के लाइसेंस उन्होंने और दिए तो 51 हो गए
जी,
तो और तकरीबन बाकी इंटरटेनमेंट के और दीगर जो रीजनल लैंग्वेजेस के हैं और दीगर जो चैनल्स मिला के तकरीबन इस आप ये जो नए लाइसेंस उन्होंने 58 जारी किए तो टोटल में ये 200 से ऊपर की तार पहुंच जाएगी, 200 के करीब पहुंच जाएगी, तो लाजमी उस हिसाब से फिर टेक्निकल साइड पे भी लोग होंगे जो प्रोडक्शन साइड पे भी होंगे اور دیگر جگہوں پہ بھی مطلب گنجائش بہت ہے, مطلب ایسی بات نہیں ہے کہ اور گنجائش بنتی رہے گی انشاءاللہ ایسی.
اچھا عمران, آپ اس سے پہلے میں جانتا ہوں کہ اداروں کی یونین میں بھی سرگرم رہے ہیں, یہ جو ادارے ہوتے ہیں میڈیا کے ادارے, وہ سوائے سوکھی روکھی تنخواہ کے اور کوئی سہولت اپنے ملازمین کو فراہم نہیں کرتے. جیسے بہت سے اداروں میں میڈیکل کی سہولت نہیں ہے, ٹرانسپورٹ کی سہولت نہیں ہے, پروویڈنٹ فنڈ نہیں ہوتا, یعنی کوئی شخص اگر آج ریٹائر ہو جائے یا جاب چھوڑ دے تو اسے کوئی پیسہ نہیں ملتا. تو اس کے لیے بھی آپ نے جدوجہد کی ہے, اس کی کیا صورت حال ہے, کیوں یہ ادارے سب کچھ دینے کو اپنے ملازمین کو تیار نہیں ہوتے؟
مبشر بھائی, بڑی بدقسمتی کی بات یہ ہے کہ ہمارے الیکٹرانک چینل میڈیا کو آئے ہوئے تقریباً 17-18 سال سے اوپر ہو گئے, اور ابھی تک ہم الیکٹرانک میڈیا والوں کا کوئی سروس اسٹرکچر یا سیلری اسٹرکچر وغیرہ کچھ بھی نہیں ہے. جس کی جو مرضی سیلری لگا دی جاتی ہے, جس کی جو مرضی ہے, جس کو جو مرضی نوازا جاتا ہے, جس کو جو مرضی ہے اس سے کھینچ لیا جاتا ہے. جس طرح اخبارات میں ہوتا تھا نا ویج ایوارڈ جو چل رہا ہے, جیسے بھی آٹھویں کی تیاری ہے, اس کا بری انداز کا انہوں نے اعلان کیا ہے, تو اس طرح ہمارے یہاں الیکٹرانک میڈیا میں ایسا کچھ بھی نہیں ہے. تو اب وہ مالکان کی ثواب دی دے, ایچ آر کی ثواب دی دے کہ اس کی جو مرضی ہے وہ ورکر کو دے, میڈیکل دے, سالانہ چھٹیاں دے یا ارن لیو دے یا فلانا دے, وہ سب مطلب ثواب دی دے, کوئی وہ بھاؤ نہیں ہے کسی چیز کے لیے.
ٹھیک ہے,
اس کے لیے ضروری ہے کہ ہماری تنظیموں کو چاہیے وہ اس پہ توجہ دے, لیکن ہماری تنظیموں کے ساتھ پرابلم یہ ہے کہ وہ ان کو غیر ملکی دوروں سے اور دیگر معاملات سے فرصت ملے گی تو وہ ورکر کی طرف دیکھیں نا.
ٹھیک ہے, علی عمران جونیئر ہمارے ساتھ لائن پر ہیں, ہمیں لاہور پریس کلب کے سیکرٹری زاہد عابد صاحب نے جوائن کر لیا ہے. زاہد صاحب بہت شکریہ وقت دینے کے لیے. اب پریس کلب میں سارے ہی صحافی آتے ہیں, ان کی گفتگو سے, ان کے رویے سے ان کے اداروں کی صورتحال کا پتہ چل جاتا ہے. آپ بتائیں کہ لاہور میں میڈیا ورکر خوش ہیں, تنخواہیں وقت پر مل رہی ہیں یا لوگ پریشان ہیں, کیا صورتحال ہے؟
میں کہوں کہ گزشتہ تقریباً جو ایک برس ہے
جی,
وہ ایک ڈرونے خواب یا نائٹ میئر کی طرح ہے میڈیا ورکر کے لیے. جس میں مطلب مجھے بذات خود تقریباً 22 سال میری جرنلزم ہے, تو ہم نے دیکھا ہے کہ پہلے جو ہوتا تھا لو سیلری جو ہے وہ تو ایک مسئلہ ہوتا ہی تھا
جی,
لیکن اب جو گزشتہ ایک سال سے ہم صورتحال دیکھ رہے ہیں اس میں تو اب لوگوں کو اپنا روزگار بچانا مشکل ہوا ہوا ہے, خاص طور پر اور ایسے بڑے بڑے اداروں نے اپنے سسٹر آرگنائزیشنز بند کی ہیں کہ بندہ حیران رہ جاتا ہے کہ یہ ان لوگوں نے کیا کیا اور کیا کر رہے ہیں. تو اس وقت پوری ایک لاٹ ہے لاہور میں جو کہ بے روزگاری کے دلدل میں پھنسی ہوئی ہے, اور اسے کچھ سمجھ نہیں آ رہا کہ کیا حالات ہیں اور کس طرف جا رہے ہیں. تو یہ ایک ایسی صورتحال ہے جو کہ یقیناً ہمارے لیے بہت تشویشناک ہے. اس کے لیے اور اس کے لیے سب سے اہم چیز ہے ہمیں اپنے جو کیا کہہ سکتے ہیں, اگر ہم یہ لفظ استعمال کروں, کہ اپنے دشمن کا نہیں پتہ چل رہا کہ ہمارے یہ جو بے روزگار لوگ ہو رہے ہیں اس کی وجہ کون بن رہا ہے. اگر ہم میڈیا مالکان سے بات کرتے ہیں تو وہ حکومت پر ذمہ داری ڈالتے ہیں, حکومت سے بات کرتے ہیں تو وہ میڈیا مالکان پر ذمہ داری ڈالتے ہیں. تو یہ ایک ایسی صورتحال ہے جس میں ہمیں کچھ واضح نہیں ہو پا رہا کہ یہ کیا سارا گیم کیا چل رہی ہے, اور یہ بظاہر اس کی وجہ بھی نظر نہیں آتی. جو مثلا اگر ہم یہ بات کریں کہ اشتہارات کی کمی ہے, تو وہ بھی کوئی اتنی زیادہ کمی نہیں ہے کہ جس کی وجہ سے ادارے پورے کے پورے بند کرنے پڑ جائیں, اور ایسے ادارے بند کرنے پڑے جس میں اگر میں نام لوں کہ نوائے وقت نے اپنا ایک ٹی وی چینل بند کیا, جنگ نے اپنے دو ادارے بند کیے, تو اس کے ساتھ ساتھ جو دیگر ادارے ہیں ان میں بھی یہی صورتحال ہے. تو اس سب یقیناً ایک بہتر صورتحال نہیں ہے معاشی لحاظ سے صحافیوں کے لیے لاہور میں خاص طور پر, بلکہ میں کہوں گا پورے پاکستان میں یہی صورتحال ہے کہ اس وقت لوگوں کو اپنی جو دال روٹی کے لالے ہیں وہ پڑے ہوئے ہیں.
ٹھیک ہے شاہد صاحب, ہمارے ساتھ لائن پہ رہیے گا, ہمیں ایوب جان سرہندی صاحب نے جوائن کر لیا ہے, پی ایف یو جے کے سیکرٹری ہیں, ان سے بھی بات کرتے ہیں. سر شکریہ وقت دینے کے لیے. ملک بھر کے میڈیا ورکرز تنخواہوں میں تاخیر اور ملازمتوں کے عدم تحفظ کی وجہ سے پریشان ہیں, اور یہ ایک دن کی بات نہیں ہے, شاید کئی سال سے ہو رہا ہے, اور ایک سال میں تو زیادہ صورتحال خراب ہوئی ہے. لیکن پی ایف یو جے کی طرف لوگ دیکھتے ہیں, وہ کوئی خاص کردار ادا نہیں کر رہی.
دیکھیں جی, پی ایف یو جے نے جو کردار ادا کرنا چاہیے وہ اپنا کردار ادا کر رہی ہے. پی ایف یو جے جا کے مالکانوں سے بھی ملتی ہے, اور پی ایف یو جے جا کے پروٹیسٹ بھی کرتی ہے, حکومت کے نمائندوں سے بھی بات کرتی ہے. مسئلہ یہ ہے کہ یہ جو بحران پیدا کیا گیا ہے یہ ایک بڑا مصنوعی بحران ہے. یہ باقاعدہ مالکانوں کی اور ان کی سیٹوں کی ملی بھگت ہے, और इन्होंने ऐसा मजनूई जाल फैलाया, और इसका मकसद क्या है? इसका मकसद यह है कि वो किसी तरह हुकूमत को ब्लैकमेल करना चाहती थी। जो उनका मुतालबा था, जब हमने इनसे पूछा, जब हमने हुकूमत से बात की कि भाई आप इनके इश्तहारत के पैसे क्यों नहीं देते जब इनके ड्यूज लागू है, इन्होंने हुकूमत से इश्तहारत के पैसे भी ले लिए और लोगों को बेरोजगार भी कर रहे हैं। इनका मकसद ये है, मसला सिर्फ ये है कि ये जो ब्लैकमेलिंग वो पहले करते थे, जो पिछली हुकूमतों से ये बोरिया भर भर के पैसे लेते थे और जो अपने एजेंडे उनके पूरे करते थे, ये चाहती है कि ये हुकूमत भी उसी तरह इनको वो सारी चीजें प्रोवाइड करे।
अच्छा।
क्योंकि ये मुमकिन नहीं है, ये हुकूमत इनको नहीं दे रही। इसका मतलब ये है कि ये फिर साहबियों को निकाल रहे हैं मुख्तलिफ इदारों से ताकि प्रेशर पड़े हम लोगों पर, हम जो मैदान में आए, हम इनकी जंग लड़े, हम इनको सब कुछ दिलाए, ऐसा नहीं है। अब साहबियों की जो हालत है इस वक्त
जी,
वो मैं यकीन माने आपके अगर मैं बताना शुरू करूं तो सफेद पोशी हमारी खत्म हो जाती है
जी।
अब यहाँ तक लोग आ गए हैं कि एक बाइज्जत साहबी अगर उसके पास बाइक है तो वो बाइकें चलाने लगा है
जी।
वो करीम में गाड़ी चलाने लगा है कि किसी तरह उसने अपना पेट पालना है, और ये मालकान ये एजेंडे पूरे करते रहेंगे इस तरह, और ये इस हुकूमत को ब्लैकमेल करते रहेंगे, और ये किसी की एमा पे कर रहे हैं, और ये बिल्कुल होता है। और हम इनके साथ कभी भी इस तरह का कोई कंप्रोमाइज नहीं करेंगे कि हम इनके साथ मिलकर हुकूमत को कोई इस तरह का प्रेशर दें कि हुकूमत उसे बर्दाश्त ना कर सके।
तो आपकी मालिकान से बात होती है तो वो क्या सूरत हाल बताते हैं या क्या वादे करते हैं या बस वो अपने ही रोना रोते हैं?
देखे जी, जिस तरह मालिकान रो रहे हैं ना
जी,
जिस तरह का रोना रो रहे हैं, वो तो ऐसा लगता है कि ये फकीर हो गए, इन्हें सड़कों पे निकल जाने चाहिए कशकुल लेके। ये मैं किस तरह मान लू कि जिनकी दुबई में यहाँ पर एक एक टीवी चैनल से कई टीवी चैनल हो गए, कई इदारे इन्होंने खोल लिए हैं और नए नए चैनल आ रहे हैं, अब 58 चैनल मजीद आ रहे हैं। ये कहाँ की इनकी वो गुर्बत है? ये मेरे शकील-उर-रहमान अगर जियो वाला ये कहता है कि जी मेरे पास पैसे नहीं है
जी,
तो यार मैं तो किसी तरह किसी सूरत में हम इसको बर्दाश्त नहीं कर सकते, हम इसे नहीं मानने को तैयार है। भाई ये आपके पैसे पहले तो सही थे, ये इश्तियारों के इतने पैसे कहाँ आते हैं और कहाँ जाते हैं? भाई ये इश्तियारा तो इन्हीं के जरिए आते हैं ना, जो हमारे प्रोग्राम होते हैं और जिस पे हमारे वर्कर्स और हमारे साहबी मेहनत करते हैं, उन प्रोग्रामों से आप कमाते हैं, उन इश्तियारों पे आप कहते हैं फिर भी कि हम हमारे नुकसान हो रहा है।
अच्छा, तो कोई जगह कोई देखें, एक आम सहाफी जो है ना वो तो आपसे शिकायत कर सकता है, आप किसी से किससे शिकायत करेंगे? क्या गवर्नमेंट से करेंगे या अदालत जाएंगे या कोई मुजाहरे करेंगे, क्या फिर आपका आगे लाया अमल है?
देखे जी, हमें हमारे साथ सारे ऑप्शन है, हम मालकानों के खिलाफ भी बात करेंगे, हम मालकानों के खिलाफ मुजाहरे भी करेंगे, इदारों के खिलाफ भी मुजाहरे करेंगे, हम अदालतों में भी जाएंगे। हमें तहफ़ देना है अपने सहाफियों को, और इस तरह इस वक्त जो कलम के मजदूर है यकीन माने वो सड़कों पे आ गए, और ये सड़कों पे लाए मालकान जानबूझ के उन्हें सड़कों पे लाए ताकि वो सड़कों पे आके इनकी जंग लड़े और हुकूमत को ब्लैकमेल करें और उस तरह के बोरे भर भर के इनको पैसे मिलते रहे और ये अपने एजेंडे चलाते रहे।
लेकिन सरंदी साहब, जिसके जिसका बच्चा स्कूल जाता है और वो फीस के पैसे नहीं दे पा रहा, या जब घर में कोई बीमार है और उसके इलाज के पैसे नहीं है तनख्वाह ताखिर से मिलने से या ना मिलने से, या नौकरी चली गई है तो इस सूरत में, तो उसे तो आज ज़रूरत है कि आप उसके लिए उसे उसका मसला हल करवाएं। अगर आप ये सोच रहे हैं कि हम ये हल करने के लिए करेंगे मुजाहरे और जाएंगे किसी से बात करेंगे, तो वो कब करेंगे?
देखें, ये काम हम कर रहे हैं और ये काम हम करते रहे हैं, पहले भी करते रहे हैं और अब भी कर रहे हैं। हम इसकी तस्वीर इसलिए नहीं करते कि अगर पता है कि मेरा एक फलाना साथी बीमार है तो मैं इस तरह जाके उसकी कोई ऐसी इज्जत नफ्स को मजरूह नहीं होने दूंगा कि उसको मैं इश्तियार के जरिए उसके सामने उसकी कोई मदद करे। हम हुकूमत पे भी, हुकूमत के नुमाइंदों से भी बात करते हैं, अस्पतालों में भी जाके बात करते हैं, हम उनके इलाज के लिए कमेटी भी बनाते हैं कि इस कमेटी के तहत इनका इलाज हो जाए, और हम हर इदारे से एनजीओ से भी और उससे भी मदद लेते हैं कि हमारे इस साथी का ये परेशानी है, इसमें इलाज हो जाए। अच्छा, जहां तक रोजगार की बात है, रोजगार तो देखें हमारे पास तो कोई ऐसे इदारे हैं नहीं कि जो हम रोजगार प्रोवाइड करना शुरू करें। हमारे प्लान के अंदर अब मुख्तलिफ चीजें हैं कि हम आइंदा इंशाल्लाह ताला चंद सालों के अंदर आप देखेंगे कि अगर कोई हमारा साथी बेरोजगार होगा तो वो हमारे पास आके काम करेगा और अपने रोजगार روزگار سے لگ جائے گا. ابھی جو صورت حال ہے اس کے وہ بہت ہی گمبھیر ہے اور یہ ایک مصنوعی صورت حال ہے. اور یہ میرے خیال میں میں جو سمجھتا ہوں یہ مارکانوں کی گھڑ جوڑ اور کارٹیل کی وجہ سے ہے اور اپوزیشن پارٹیوں کی گٹھ جوڑ کی وجہ سے.
اچھا آپ جو پروٹیسٹ کرنے کا ارادہ رکھتے ہیں وہ صرف صحافیوں کے مالی مشکلات جو ہیں ان کے خاتمے کے لیے ہوگا یا اس میں سینسرشپ یا دوسرے باتیں بھی آپ شامل کریں گے؟ کیونکہ دیکھا یہ گیا ہے جب آپ ایک سے زیادہ ایشوز پر بات کرتے ہیں تو پھر فوکس کم ہو جاتا ہے اس معاملے پہ.
نہیں نہیں ہم ابھی ہماری ایف ای سی ہو رہی ہے, میں اس ٹائم ٹرین میں بیٹھا ہوا ہوں اور وہیں ہم لوگ جا رہے ہیں
جی.
میرے ساتھ ایف ای سی کے میرے سارے ممبر بھی ہیں, جاوید چودھری بھی ہیں اور بہت سارے لوگ ہیں. تو ہم ایف ای سی کے لیے ہم وہیں جا رہے ہیں. ہم یہ تین روز ہمارے ایف ای سی ہوتے ہیں, اس کے اندر ہم ڈسکس صرف ایک صورت حال نہیں کرتے, ہمارے بھرپور ایجنڈے کے اوپر سب سے اہم صورت حال ہماری یہ ہمارے ساتھیوں کی اور ہمارے دوستیوں اور ہمارے ساتھیوں کی بے روزگاری ہے. اور اس وقت جو معاشی صورت حال ہے اس پر وہ سب سے پہلے ہمارا فوکس ہوگا اس تین روزہ ایف ای سی کے اندر.
ٹھیک ہے,
اور اس میں ہم لائے عمل بنائیں گے اور ہم بھرپور طریقے سے لائے عمل بنا کے اور میدان میں آئیں گے اور ہم دیکھیں گے کہ انشاءاللہ اب کون ہمارے ساتھ اس طرح کی زیادتی کرتے ہیں.
اچھا لاہور پریس کلب کے سیکرٹری زاہد عابد ہمارے ساتھ ہیں, ان سے بھی میں ایک سوال کروں گا, لیکن آپ سے ایک آخری سوال یہ کرنا چاہتا ہوں کہ پی ایف یو جے کے دھڑوں کے اتحاد نہ ہونے سے بھی لوگ کہہ رہے ہیں کہ مسائل جو ہیں حل نہیں ہو پا رہے, اگر صحافیوں میں ایکا ہوتا تو پھر نہ مالکان اور نہ حکومت کوئی سامنے نہیں ٹھہر پاتی. ماضی میں ہم یہ دیکھ بھی چکے ہیں کہ ضیاء الحق کے دور میں بھی جب صحافیوں کا ایکا ہوا تو وہ سب کی جدوجہد بڑی بہت بہتر رہی اور کامیاب رہی, لیکن اب اتنے دھڑے ہو گئے ہیں کچھ جانتے بھی نہیں ہیں لوگ کہ ہر تنظیم کے کتنے دھڑے ہو گئے ہیں, چار ہیں یا پانچ ہیں, تو اس کے لیے اتحاد کے لیے آپ کچھ کر رہے ہیں؟
دیکھیں یہ بات میں واضح کر دوں کہ یہ دھڑے بنوائے گئے تھے
جی,
اور یہ دھڑے بھی ان مفاد پرست عناصر نے بنوائے تھے کہ جو یہ چاہتے تھے کہ ان کو تقسیم کر دیا جائے اور ان کی طاقت کو کمزور کر دیا جائے. مگر اب جب بھی کوئی صحافیوں میں کوئی بات آتی ہے تو یہ دھڑے نہیں رہتے
جی.
یہ ہم ایک تنظیمی ہو جاتے ہیں, ان دھڑوں کو یکجا کرنے کے لیے یہ کوششیں جاری ہیں اور یہ یکجا ہو جائیں گے انشاءاللہ. مگر یہاں ایسے بھی عناصر موجود ہیں کہ وہ نہیں چاہتے ہیں کہ یہ کسی صورت کے اندر بھی یہ دھڑے ایک ساتھ متحد ہو جائے اور ایک وہی اسی طرح طاقت کے سامنے طاقت بن کر سامنے آئے جس طرح یہ پہلے تھے. اور اگر ابھی بھی ہمارا یہ اتحاد ہو جائے گا, ابھی کوئی اتنے سارے دھڑے نہیں ہیں کہ جتنا آپ کہہ رہے ہیں,
چار تو ہیں کم از کم,
تین دھڑے ہیں چار, وہ مسئلے باز کے دیکھیں ہم ایک دڑا جب تھے جب بھی ایک آدھ کوئی بن جاتا تھا, اس طرح کے یہاں پر بنے ہوئے ہیں, اس طرح ہر مفاد پرست اپنے ایک ڈیڑھ انچ کی مسجد بنا لے, اس کا مطلب یہ نہیں ہوتا کہ یہ ہمارے اس کے اندر کوئی کمزوری آ گئی.
ٹھیک ہے,
ہاں رنجیشوں کی وجہ سے دھڑے ضرور بنے اور انہیں ہم انشاءاللہ بہت جلدی یکجا کریں گے. مگر جب بھی وقت سے کوئی بات آئے گی یہی سارے دھڑے مل کے بھی اس کے خلاف کام کر رہے ہوتے ہیں اور ہم ان کے لیے اپنے پوری جدوجہد کر رہے ہیں.
ٹھیک ہے, بہت شکریہ ایوب جان سرندی صاحب, ہمیں جوائن کیا آپ نے, قیمتی وقت دیا. ظاہر صاحب معذرت چاہتا ہوں, آپ کو کافی انتظار کرنا پڑا. مجھے اب یہ بتائیں کہ کچھ کئی سال پہلے ایک ایسے ہی بحران تھا تو پاکستان کے تمام پریس کلبوں کے نمائندوں نے ایک تنظیم قائم کی تھی جو پی ایف یو جے جیسی تنظیم بن گئی تھی اور وہ کافی مؤثر بھی تھی, اس کا کیا بنا؟
کیا کہتے ہیں کہ سب آئینہ بن چکا ہے اس قسم کا اتحاد. اور اس میں یہ ایک بات ضرور کہوں گا کہ جیسے ہمارے پی ایف یو جے کے ابھی ساتھی کہہ رہے تھے کہ کوئی خاص دھڑے بندی نہیں ہے اور اتحاد کے لیے ایک ہیں, یقیناً یہ ایک مالکان کی ایک کامیابی ہے کہ وہ آل پاکستان نیوز پیپر سوسائٹی یعنی اے پی این ایکس کے پلیٹ فارم پر ایک ہیں
جی.
پاکستان براڈ کاسٹرز ایسوسی ایشن کے پلیٹ فارم پر ایک ہیں اور یک زبان ہے اور بالکل ایک پالیسی پر تمام کام کر رہے ہیں, لیکن صحافیوں کی جانب سے اس قسم کا اتحاد یقیناً نظر نہیں آ رہا جو کہ افسوسناک امر ہے. پریس کلب ایک ہمیشہ سے جہاں تک ہم جانتے ہیں یا آپ بھی جانتے ہوں گے ایک صرف ایک ایسا جگہ ہوتی تھی انٹرٹینمنٹ کی جہاں پر لوگوں کو تھوڑی بہت سہولتیں دی جاتی تھی, کچھ بیٹھنے کی جگہ دی جاتی تھی جہاں وہ اپنا کچھ تھوڑا کتھارسس کرتے تھے, گپ شپ کرتے تھے, انٹرٹینمنٹ کرتے تھے اور اس کے بعد گھروں کو چلے جاتے تھے. پریس کلب عام طور پر صحافیوں کی جو سیاست ہوتی تھی جو دھڑے بندی ہوتی تھی اس سے دور رہتے تھے, لیکن اب یہ جو یونین کے دھڑے ہیں اس کی وجہ سے اب لوگوں کا زیادہ فوکس جو ہے وہ پریس کلب کی جانب ہے اور پریس کلب کی جو قیادت ہے وہ یقیناً اس عمل سے گزر کے نہیں آتی جو کچھ ٹریڈ یونینسٹ کا ایک عمل ہوتا ہے, جس کی وجہ سے ابھی اب تمام جو نظریں ہوتی ہیں وہ پریس کلب کی جانب ہوتی ہوتی ہیں، کیونکہ پریس کلب ایک ایسا اب پلیٹ فارم سمجھا جاتا ہے جو کہ غیر متنازع ہے. تو اب پریس کلب اس طرف اپنے آپ کو لے کے جا رہا ہے کہ وہ ایک ٹریڈ یونین کے طور پر بھی کام کرنا اس کی مجبوری بنتی جا رہی ہے، اور ہماری پوری کوشش ہے کہ کسی نہ کسی طور پر لوگوں کو کچھ نہ کچھ ریلیف دلوا سکیں، لوگوں کے لیے کام کر سکیں. اس کے لیے جو یونین کے دھڑے ہیں ان کو بھی اکٹھا کرنے کی کوشش کرتے ہیں، اس کے لیے بھی کام پریس کلب کر رہا ہے، جو کہ یقیناً پریس کلب کا کام نہیں ہے. پریس کلب ہمیشہ یونین کے ساتھ مل کے کام کرتے ہیں.
صاحب ہمارے ساتھ لائن پہ رہیے گا، ہم سرمد صاحب نے جوائن کر لیا، سرمد علی جنگ گروپ کے ڈائریکٹر ہیں. سر بہت شکریہ ہمیں وقت دینے کے لیے، بہت قیمتی آپ کا وقت ہے. بس جلدی سے آپ سے ایک دو ہم سوال کرنا چاہتے ہیں. جنگ کی 75 سال کی روایت تھی کہ اس میں پہلی تاریخ کو ملازمین کو سیلری مل جاتی تھی، لیکن اب جنگ کی تنخواہیں شاید 1-1.5 مہینہ اور جیو کی تنخواہیں تو شاید 3-4 مہینے کی تاخیر کا شکار ہیں. تو سب سے بڑے میڈیا گروپ کو اس بحران کا سامنا کیوں ہے؟
دیکھیں میں جنگ کے مینیجنگ ڈائریکٹر کے طور پر بات کرنے سے بہتر ہے کہ میں آل پاکستان نیوز پیپر سوسائٹی APNS کے سیکرٹری جنرل کے طور پر بات کروں.
جی جی بالکل ٹھیک.
کیونکہ یہ بحران نہ صرف جنگ کا اور جیو کا ہے بلکہ یہ بحران پوری میڈیا انڈسٹری اس وقت فیس کر رہی ہے.
ٹھیک.
اور اس میں مختلف وجوہات ہیں جن کی وجہ سے یہ مسائل یہاں پہ کریٹ ہوئے ہیں، اور اتنا بڑا جو ایگزسٹینشل کرائسس ہے میڈیا کے لیے وہ کریٹ ہو گیا ہے. سب سے بڑی اس کی وجہ جو ہے وہ بیسیکلی یہ ہے کہ جو نئی حکومت ہے انہوں نے جو اشتہارات کا حجم ہے، اسپیشلی اخبارات جو ہیں ان کی بہت بڑی تعداد جو ہے حکومت کے گورنمنٹ ایڈورٹائزنگ کے اوپر ڈیپینڈنٹ ہوتی ہے. بڑے اخبارات جس میں جنگ ہو گیا، جان ہو گیا، یا نوائے وقت ہو گیا، بزنس ریکارڈر، ایکسپریس وغیرہ ہو گئے، ان کے پاس تقریباً 24-25% ایڈورٹائزنگ جو ہے وہ گورنمنٹ کی ہوتی ہے، صوبائی اور وفاقی حکومتوں کی ملا کے. اسی طریقے سے میڈیم سائز نیوز پیپر تقریباً 50-60%، اور ریجنل اینڈ اسمالر نیوز پیپر جو ہیں تقریباً 90-95% ان کی ڈیپینڈنس جو ہے وہ سرکاری اشتہارات کے اوپر ہوتی ہے. جب آپ سرکاری اشتہارات کا حجم جو ہے وہ آپ تقریباً آدھا کر دیں گے، تو آبویسلی وہ جو آپ کی ڈیپینڈنس ہے جب 25% ہو یا 95% ہو وہ آدھی ہو جائے گی. اور جب آدھی ہو جائے گی تو ایک کرائسس کریٹ ہو جائے گا، کیونکہ آپ کے آمدنی میں اور آپ کے اخراجات کے اندر ایک گیپ کریٹ ہو جائے گا.
سرما صاحب یہ بات تو ہم جانتے ہیں، لیکن اس کا مطلب ہے کہ میڈیا کا ماڈل ٹھیک نہیں تھا، جو یہ حکومت بھی یہ بات کرتی ہے کہ ماڈل ٹھیک نہیں ہے. آپ حکومت پہ کیوں انحصار کر رہے
ہیں؟ اس لیے غلط بات کرتے ہیں کہ ماڈل کی، کیونکہ ایک معاہدہ ہوا تھا حکومت کے ساتھ APNS کا اور حکومت کا، جس کے تحت ہیویلی سبسیڈائز ایڈورٹائزنگ ریٹس دیے گئے تھے حکومت کو، حکومت کے اداروں کو. مثال کے طور پہ اگر جنگ کا سرکاری ریٹ، جنگ کا اگر کمرشل ریٹ 100 روپے ہے تو اس کا جو سرکاری ریٹ ہے وہ 20-25 روپے ہے. اتنا فرق ہے گورنمنٹ کے اور ریٹ میں اور کمرشل ریٹ میں. اگر یہ ماڈل غلط ہے تو اپنے کمرشل گورنمنٹ کے ریٹس ختم کیجئے اور اس کو کمرشل ریٹس میں لے جائیے تاکہ ماڈل درست ہو جائے، اور اسی حساب سے اگر حجم بھی کم ہوگا تو ہمیں چبھے گا نہیں.
تو معیشت تو ملکی، دیکھیں ملکی معیشت کے بعد
بزنس ماڈل یہ ہے، بزنس ماڈل یہ نہیں ہے کہ ہماری ڈیپینڈنس حکومت کی ایڈورٹائزنگ کے اوپر ہے یا نہیں ہے. بزنس ماڈل یہ ہے کہ ہم نے ایک ایگریمنٹ کے تحت ایک ہیویلی سبسیڈائز ریٹس جو ہیں اخبارات نے وہ دیے تھے حکومتی اداروں کو.
تو اب یہ بتائیں ملازمین کیا کریں
ہمیں؟ ایک سیکنڈ، اگر آپ دیکھیں تو پورا جو ریجن ہے
جی،
اس کے اندر ہندوستان ہو یا بنگلہ دیش ہو، وہاں پہ بھی ابھی آپ نے دیکھا ہوگا کہ ہندوستان میں کچھ 3-4 اخبارات کی اداروں کے سرکاری اشتہارات بند کر دیے گئے ہیں
جی.
اور ان اخبارات نے یہ بتایا ہے کہ مثال کے طور پر ٹائمز آف انڈیا کی ڈیپینڈنس جو ہے وہ تقریباً 18% جو ہے، 16-18% جو ہے وہ سرکاری اشتہارات کے اوپر ہے. تو یہ کون سا غلط ماڈل ہو گیا کہ اگر بڑے اخبارات کی، جیسے ہمارے کیس میں جنگ کے کیس میں 24% یا ڈان کے کیس میں 24% 25% اگر ڈیپینڈنس ہے، تو یہ کون سا غلط ماڈل ہو گیا؟ اسی تو یہ ایک چیز سمجھنے کی ضرورت ہے، یہ ماڈل غلط نہیں ہے.
ٹھیک ہے،
مسئلہ یہ ہے کہ یا تو ریٹس ہمارے درست کر دیے اور ریٹس بھی آپ 10-10 سال 15-15 سال نہیں بڑھاتے
سر. میں
ایک میں ریٹ بڑھے تھے جی, اس کے بعد 2013 میں ریٹ بڑھے.
ٹھیک ہے سر, یہ بات
بڑھے, پھر 2016
یہ بات سمجھ میں آ گئی ہماری.
15 میں بڑھے, ریٹس ہی نہیں بڑھتے تو ہم کیا کریں گے
سر. اب
آپ کی آپ کے نیوز پرنٹ کی قیمتیں کہاں سے آسمان سے باتیں کر رہی ہیں.
ٹھیک ہے,
ڈالر جو ہے
سر, ملازم کیا کرے,
56 روپے پہ ہو گیا.
میں کیا کروں اگر میں ملازم ہوں تو میرا گھر کیسے چلے گا؟
ٹوٹلی امپورٹ بیسڈ انڈسٹری ہے
جی.
فلمیں, سیاہی, پلیٹیں, کاغذ, سب کچھ باہر سے آتا ہے. نیوز پرنٹ کی قیمتیں آسمان سے باتیں کر رہی ہیں, ڈالر کی قیمتیں تو آسمان سے بھی بلند ہو گئی ہیں, جو سمجھ نہیں آتی کہاں جا.
سرما صاحب, میں ادب سے گزارش ہے کہ ایک ملازم, عام آدمی جو صحافی ہے, ورکر ہے, میڈیا ورکر ہے, جس کی تنخواہ 25-30 ہزار ہے, وہ گھر کیسے چلائے؟ اس کی سیلری اگر 4 مہینے نہیں آ رہی ہمیں تو اس کا
بالکل, میں آپ سے بالکل 100% اتفاق کرتا ہوں, بالکل آپ سے اتفاق کرتا ہوں, کیونکہ میں خود بھی ایک ملازم ہوں, میں مالک نہیں ہوں. آپ سے 100% کیا 150% اتفاق کرتا ہوں, لیکن مسائل کو سمجھنے کی ضرورت ہے. اسی طریقے سے حکومت نے تقریباً 7-7.5 ارب روپیہ جو ہے وہ میڈیا, صوبائی اور وفاقی حکومتوں نے دینا ہے میڈیا کا. اس کے اندر 2008 سے لے کے پیسے جو ہے نا پینڈنگ پڑے ہیں. مشرف صاحب کے زمانے کے پیسے پینڈنگ پڑے ہیں, پیپلز پارٹی کے زمانے کے پیسے پینڈنگ پڑے ہیں, نواز شریف صاحب کے زمانے کے پیسے پینڈنگ پڑے ہیں, اور ان کی اپنی گورنمنٹ کے زمانے کے پیسے پینڈنگ پڑے ہیں. ہوتا یہ ہے, گورنمنٹ تبدیل ہوتی ہے, کہتی نہیں پرانی حکومت کے پیسے روک دو. کیوں روک دو بھائی؟ حکومت نے اشتہار دیا ہے. کہ زرداری صاحب نے یا نواز شریف صاحب نے یا عمران خان صاحب نے اشتہار نہیں دیے, اشتہار حکومت پاکستان یا حکومت پنجاب یا حکومت سندھ یا حکومت بلوچستان یا کے پی نے دیے ہیں. تو حکومت کی لائبلٹی ہے.
اچھا,
کون دے رہا ہے؟
ٹھیک ہے سرما صاحب, ایک
کو یہ پیسے ادا کرنے پڑیں گے.
جی جی,
اگر پیسے ادا نہیں کریں گے تو ہمارے پاس تو پیسے نہیں ہے کہ ہم کہاں سے لے کے آئے.
ٹھیک ہے,
انویسٹ کر رہے ہیں, لیکن جب تک حکومت یہ انڈرسٹینڈ نہیں کرے گی مسائل,
وہ بھی ذمہ دار ہے مسائل کے.
ابھی انہوں نے ابھی کہا, لاسٹ ٹائم ہماری ایک وفاقی حکومت کے ساتھ ایک ہماری میٹنگ ہوئی, جس کے اندر انہوں نے اگری کیا کہ جی پچھلے ایک سال میں انہوں نے کوئی 91 کروڑ روپے کی لائبلٹی ایڈمٹ کی وفاقی حکومت نے.
وہ تو کہہ رہے ہیں ہم نے دے دیے پیسے,
لائبلٹی, اور اس میں سے انہوں نے 12 کروڑ روپیہ دیا اس سے پہلے, اور کہا کہ تنخواہیں دے دو بھائی. جہاں 91 کروڑ آپ ایڈمٹ کر رہے ہیں اور پیسے پتہ نہیں اربوں میں پڑے ہوئے ہیں, تو اس میں سے 9 کروڑ روپے سے تو دھار بھی گیلی نہیں ہوگی, تو ہم کیا کریں گے؟
اچھا اچھا سرما صاحب, ایک بات آپ پلیز ذرا ٹھنڈے دل سے سن لیں کہ جنگ نے جب سے لوگوں کو لے آف کرنا شروع کیا ہے, نکالنا شروع کیا ہے, یا تنخواہوں میں تاخیر ہوئی ہے, اس کے بعد سے کم از کم 4 لوگوں کے نام تو مجھے یہاں امریکہ میں بیٹھ کے معلوم ہے, مرزا سلیم بیگ, ادریس بختیار, جواد نذیر, اور اب ہمارا دوست کامران فاروقی جو جیو نیوز میں پروڈیوسر ہے, یہ لوگ اس فائنینشیل کرنچ کے دوران اچانک موت کا شکار ہوئے. کوئی بیمار نہیں تھے, کوئی اسپتال میں داخل نہیں تھے, کوئی ان کا علاج نہیں چل رہا تھا, اچانک ہارٹ اٹیک سے یہ لوگ, ان کا انتقال ہو گیا. اس کا مطلب ہے کہ جو فائنینشیل کرنچ ہے وہ لوگوں کی زندگیاں لیتا جا رہا ہے. تو یہ تو ایک ایسا مسئلہ ہے جس میں اداروں کو بھی ہمدردی سے سوچنا چاہیے. اپنے جی
میں آپ سے اتفاق کرتا ہوں, خیر جواد نذیر اور عزیز بختیار دونوں کے کیسز میں دیور کرونک کارڈک پیشنٹس, لیکن میں آپ سے اتفاق کرتا ہوں کہ لوگوں کی صحت پہ
جی,
جب آپ آمدنی ختم ہوتی ہے تو لوگوں کی صحت پہ اس کا ایک ڈائریکٹ امپیکٹ ہوتا ہے. تو حکومت کو یہ سوچنا چاہیے کہ وہ کیا کر رہی ہے. حکومت اپنی پالیسیز کی وجہ سے جو یہ انمپلائمنٹ میڈیا میں کریٹ کر رہی ہے
جی,
اپنے جب انمپلائمنٹ کریٹ ہوگی تو سٹریس ہوگا, سٹریس ہوگا تو یہ مسائل ہوں گے. گورنمنٹ نیڈس ٹو انڈرسٹینڈ. آپ بات کرتے ہیں امریکہ کی, میں مثال دیتا ہوں آپ کے یہاں, آپ کے اپنے ملک کی
جی.
جب آٹوموبائل انڈسٹری کے اوپر کرائسس آیا, پریزیڈنٹ براک اوباما بیلڈ آؤٹ دی آٹوموبائل انڈسٹری. جب فائنینشیل انڈسٹری کریش ہوئی تو پریزیڈنٹ جارج بش, جو کنزرویٹو ریپبلکن رائٹ ونگ ہو ڈو ناٹ بلیو ان دیز تھنگز, دے بیلڈ آؤٹ دی فائنینشیل انڈسٹری.
لیکن امریکہ سر امیر ملک ہے, پاکستان کے پاس کی معیشت خراب ہے.
از گوئنگ تھرو این ایگزسٹینشیل کرائسس. دیٹ از دی ریسپانسبلٹی آف دی گورنمنٹ اینڈ دی پروونشل گورنمنٹس ٹو بیل آؤٹ دی میڈیا انڈسٹری. ہم کوئی ان سے بھیک نہیں مانگ رہے, ہم صرف یہ کہہ رہے ہیں جو ہمارے پیسے ہیں وہ ہمیں دے دیجیے, اور جو ہمارے اشتہارات کا حجم تھا وہ ہمیں دے دیجیے. اس وقت جو وفاقی حکومت کے اشتہارات کا حجم ہے وہ پرویز مشرف صاحب کے زمانے کے برابر ہے.
جی
خدا کے واسطے 10-12 سال گزر چکے ہیں, 10-11 سال گزر چکے ہیں. یہ تو نہیں ہو سکتا نا کہ ریورس گیئر لگا دیجیے, ہم پھر لے چلے جاتے ہیں 1947 میں جو حجم تھا, جب پاکستان بنا وہاں پہ لے جاتے ہیں پھر اخبارات کو. ये तो नहीं हो सकता।
ठीक है सरमा साहब, बहुत शुक्रिया, आपने वक्त दिया और बहुत अच्छे तरीके से अपना मौकफ बयान किया, अगरचे उससे सहाफियों के कोई मसाइल हल होने के इम्कानात नजर नहीं आ रहे, काश हुकूमत ये सुन ले और वो
जरूर। मसला ये है कि हमें मीडिया को बहुत बड़ा नुकसान जो पहुंचाया है वो हमारे साबिक वफाकी वजीर इत्तला'आत ने पहुंचाया है। जब से मोहतरमा फिरदौस आशिक अवान साहब आई हैं फर्क पड़ना महसूस हुआ है और हमें ये लगता है कि उनकी इंटेंट है टू रिजॉल्व आवर प्रॉब्लम।
चलें हम दुआ करते हैं कि ऐसा ही हो।
आई होप कि मेरा ख्याल दुरुस्त हो
जी,
और आप भी दुआ करें।
जी जी बिल्कुल, मेरी दुआ, मेरी दुआएं आपके साथ।
सुन रही हो तो हमारे हाल पर रहम करें।
ठीक है, बहुत शुक्रिया सरमा साहब। मसाइल अगरचे एक आम सहाफ़ी के या मीडिया वर्कर के मुझे नहीं लगता कि हल होने की कोई उम्मीद है, अगर मालिकान और डायरेक्टर्स और एमडी ही अगर परेशान होंगे, लेकिन ये कि एक आम सहाफ़ी को तो अपनी तनख्वाह से गरज है, अगर वो से चार महीने नहीं मिलेगी तो घर कैसे चलाएगा। जाहिर साहब क्या आप हमारे साथ हैं, मैं आपसे कुछ सवाल पूछ सकता हूँ?
जी 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 जी,
बहुत शुक्रिया, आपको काफी इंतजार करना पड़ा, लेकिन आपने गुफ्तगू सुनी सरमा साहब की, उनकी बातों से आप मुत्तफ़िक हैं?
जी, बड़ी खुशी हुई इनकी माशाल्लाह बात सुन के मुझे
जी।
ये अमेरिका की बड़े मिसालें दे रहे थे कि अमेरिका में बेल आउट पैकेज होते हैं और मीडिया इंडस्ट्री का लफ्ज इस्तेमाल कर रहे थे कि ये इंडस्ट्री है। मैं ये सिर्फ जानना चाहूंगा कि वो कौन सी इंडस्ट्री है जिसमें कोई वर्कर 15 साल 20 साल 25 साल काम करता है और उस पर अचानक वो अपने नौकरी के लिए आता है तो पता चलता है उस पर गेट बंद है और उसकी जो तनख्वाह वाजबात है वो कभी अदा कर दिए जाएंगे। इस सब नवाए वक्त और जंग ने जो इदारे बंद किए हैं उन लोगों के वाजबात जो हैं वो अदा नहीं हो रहा है। 60-70 लाख उन लोगों के बने हुए हैं, अदालतें फैसले दे चुकी हैं, वेज बोर्ड कमीशन जो है वो उसके फैसले दे चुका है, लेकिन ये लोग उन लोगों के पैसे देने के लिए तैयार नहीं है। ये इंडस्ट्री की बात करते हैं, अमरीका की बातें करती है, ये थोड़ी सी अपने गिरबा में मुंह डालना चाहिए मैनेजमेंट को कि ये इस किस्म की बातें जेब नहीं देती इन लोगों को। ये हमें जो इंडस्ट्री कह के और हुकूमत के पीछे तरक्की बच के पीछे लगाते हैं कि हुकूमत से हमें पैसे लें और हमारे दोस्त इसके लिए तैयार भी होते हैं कि हम लोग इनके लिए इस्तेमाल भी होते हैं कि हमारा जोर दिखा के ये ब्लैकमेल करते हैं हुकूमत को और उसके बाद पैसे लेके अपनी जेब में डालते हैं और चलता बनते हैं। मुझे बताएं जरा ये शर्मा साहब अगर इस लाइन पर हों कि वक्त जो अखबार इन्होंने बंद किया उनके कितने लोगों को इन्होंने उनके 15-15 साल के ड्यूज दिए हैं, जो वक्त टीवी चैनल बंद उसके कितने लोगों को ड्यूज दिए गए हैं, नवाए वक्त से जो लोग फारिग हुए हैं उनके कितने लोगों को ड्यूज दिए गए हैं। आप यकीन करें कि सिर्फ एक मंथ की सैलरी जो कि लास्ट उन्होंने ड्रा की है वो देके उन्हें फारिग कर दिया गया और बाद से वादा कर लिया गया कि 7वें महीने 8वें महीने आप लोगों को मजीद ड्यूज देंगे, वो भी अब नहीं दे रहे। तो ये सूरत हाल है तो यकीनन हुकूमत जिम्मेदार होगी, हम उसके दफा नहीं कर रहे हुकूमत का, लेकिन इंडस्ट्री अगर है तो इंडस्ट्री को इंडस्ट्री के तौर पर चलाना चाहिए। ये कोई जवाब नहीं है कि हमें हुकूमत से पैसे नहीं मिलते। अगर आप डिफॉल्ट कर रहे हैं, अगर आप घाटे में जा रहे हैं तो अदारे बंद करें, लोगों को उनके ड्यूज दें। अमेरिका में अगर कोई अदारा बंद होता है तो उसके लोगों को उनके प्रॉपर ड्यूज दिए जाते हैं, उन लोगों को वहां पर कंपनसेशन दी जाती है, गोल्डन हैंडशेक दिया जाता है कि हम लोग अब इस काबिल नहीं रहे, आप लोग अपने पैसे लें और जाएं। ये कम से कम इतनी इन लोगों को ख्याल होना चाहिए कि जो लोग इनके लिए 15-15, 20-20 साल काम कर चुके हैं उन लोगों को कम से कम अचानक जिस गेट पर आते हैं तो उन्हें एक लेटर दे दिया जाता है कि आप इस सर्विसेज नो मोर रिक्वायर्ड। ये होती है इंडस्ट्री इसको कहते हैं। तो मुझे बड़ी हैरानी हुई है शर्मा साहब की बातें सुन के कि वो इस किस्म की उन्होंने लॉजिक दे रहे हैं कि जिसमें वो बिल्कुल
जाहिर है वो इंतजामिया के नुमाइंदे हैं तो जाहिर है वो तो वैसे ही बात करेंगे।
जी बिल्कुल बिल्कुल, वो इंतजामिया की बात बोल रहे हैं लेकिन वर्कर यकीनन इस वक्त मुश्किल में है। वर्कर यकीनन इस वक्त देख रहा है कि उसके साथ क्या हो रहा है। लोग यहाँ पर हमारा एक प्रोटेस्ट हुआ, उसमें एक शख्स ने अपने ऊपर पेट्रोल फेंक दिया था कि मैं इस जिंदगी से तंग आ चुका हूँ, मैं इस एहतियाजों से तंग आ चुका हूँ। ये सूरत हाल है इस वक्त मीडिया इंडस्ट्री की और ये लोग कह रहे हैं कि हुकूमत इसकी जिम्मेदार है। हुकूमत ने कब इनसे वादे किए थे कि हम आपको इश्तहार देंगे तो आपकी इंडस्ट्री चलेगी?
वो उनका मौकफ यही है कि वो सब्सिडाइज चूंकि इश्तहारात देते हैं तो इसलिए गवर्नमेंट जो है वो उनको पैसे देने की पाबंद है। अब उनका कहना है कि सिर्फ 12 करोड़ रुपए मिले थे, इसमें तो मेरा ख्याल है एक चैनल की तनख्वाहें भी, जो सबसे बड़ा चैनल है उसकी तनख्वाहें भी पूरी नहीं होती।
सर क्या मैं ये समझ लूं कि कोई भी मीडिया हाउस इतना बेबस है कि हुकूमत से वो अगर पैसे लेना चाहता है तो पैसे ना ले सके? क्या हम लोग इतने बेबस हो चुके हैं कि मीडिया के जो जो जेन्युइन ड्यूज हैं इन लोगों के, वो इन लोगों को ना मिल सके, यकीनन कुछ मुश्किलात होंगी। और ये एक फिनोमिना होता है कि जब भी कोई इलेक्शन ईयर होता है, साल डेढ़ साल जब हुकूमत का आखिरी होता है, तो उसमें इश्तहारात की जो सप्लाई होती है बहुत ज्यादा होती है, क्योंकि हुकूमत ने कुछ काम किए होते हैं, कुछ उन्होंने प्रमोशन करनी होती है, कुछ एडवर्टाइजमेंट करनी होती है, जिसकी वजह से बजट।
लेकिन जाहिर साहब जी, एक बात ये है कि जब सहाफी जाके उसे कोई मुलाजमत मिलती है तो वो कोई बार्गेन नहीं करता, वो जितने पैसे देते हैं वो उस पर खुश हो जाता है, या कुछ पैसे बढ़वा भी लेता है तो कोई सहूलत नहीं मांगता, और फिर जब क्राइसिस आता है तो वो उसे भुगतता है। तो कुछ सहाफियों का भी तो कसूर है कि वो जब उन्हें नौकरी मिलती है तो कोई बात नहीं करते और हर सारे शरायत मान लेते हैं।
जी जैसे सब देखें, बिल्कुल ये म्यूचुअल एक एग्रीमेंट होता है, और मैं इसमें आप यकीनन दुरुस्त कह रहे हैं, लेकिन अगर हम दूसरी तरफ देखें तो जो मैं एग्रीमेंट करता हूँ मैं उससे ज्यादा नहीं उनसे मांगता, मैं सिर्फ ये कहता हूँ कि आपने मेरे साथ इतनी तनख्वाह देने का, इतने प्रिविलेज देने का मुझे वादा किया है, आप मुझे मुकर्र डेट से वो दे दें। मैंने कभी उसे ये नहीं कहा कि मैंने आपसे,
हम तो एक अमूमी बात कर रहे हैं,
आज
जी जी
तो आज आप मुझे 60,000 क्यों नहीं दे रहे, वो मेरा और उनका एक म्यूचुअल एग्रीमेंट है, लेकिन ये एग्रीमेंट में कहीं शामिल नहीं है कि कोई भी जवाब बना के सैलरी जो है वो पहली तरीके से आगे जाए, इसमें कोई एग्रीमेंट में ये तरीका नहीं है, कोई इसमें जवाब नहीं दिया जा सकता इस सिलसिले में, या तो आपको सर्विसेज लेनी है या सर्विसेज नहीं लेनी, लेकिन सिर्फ इतना हमारा डिमांड है कि अगर आप किसी को फारग कर रहे हैं तो आपका इदारा अगर डिफॉल्ट कर रहा है तो आप कंपनसेशन देंगे, आप गोल्डन हैंडशेक देंगे, लोगों को बिल्कुल फारग करें, पूरी दुनिया में इदारे बंद होते हैं, हमें इससे कोई सरोकार नहीं है, लेकिन इस तरह नहीं।
ठीक है,
एक बंदा रात को नौकरी करके जा रहा 3 बजे, दूसरे दिन 4 बजे आ रहा, तो उसे पता चलता है कि आप
निकाल
देंगे और आपके लिए कोई ड्यूज नहीं है, जब ड्यूज होंगे तो हम आपको दे देंगे।
ठीक है जाहिर साहब, बहुत शुक्रिया हमें ज्वाइन करने के लिए और हमें सूरत हाल बताने के लिए। सहाफियों के लिए मुश्किल वक्त है, एक फाइनेंशियल क्रंच का बहाना है मालिकान और इदारों के पास, और हुकूमत इसमें किसी को सपोर्ट नहीं कर रही, सहाफी परेशान है। ये हो सकता है कि मालिकान और इदारों को वाकई उनको पैसे ना मिल रहे हों, उस तरह की आमदनी पहले जैसी ना रही हो, लेकिन एक आम सहाफी क्या करे, वो अपना घर कैसे चलाए। हमें महमूद जान बाबर साहब ने ज्वाइन किया है, पिशावर के सहाफ़ी हैं, कई बड़े इदारों में काम कर चुके हैं, उनसे गुफ्तगू करते हैं। महमूद जान बाबर साहब, हमें इल्म है कि आपके ब्यूरो से जब कुछ लोगों को निकाला गया तो एहतजाजन आपने भी इस्तीफ़ा दे दिया, और तो ये जो सहाफ़ियों को तनख्वाहों में ताखीर का और मुलाजमतों के अदम तहफ़ुज़ का सामना है, आपको क्या लगता है ये सूरत हाल को बदलने का मुस्तकबिल करीब में कुछ इम्कान नज़र आता है?
ओवरऑल रजी साहब, पूरे पाकिस्तान की एक सूरत हाल है
जी,
तो उसके लिए तो हुकूमत जो भी कर रही है वो तो कर रही है, लेकिन एक हमारे यहाँ अपना पाकिस्तान के अंदर मीडिया का एक और सिलसिला हमें नजर आ रहा है कि इस वक्त जितना भी जोर आया है, दबाव आया है, वो सारा का सारा वर्कर्स की तरफ शिफ्ट कर दिया गया है, वो उनकी तरफ डाइवर्ट किया गया है। इस वक्त हम ये देखते हैं कि मालकान जो है तो उन्होंने अपनी जो जिम्मेदारी बनती थी कि वो अगर उनका इदारा है, अगर वो नुकसान में जा रहा है तो अपने कुछ एसेट्स से इधर उधर करके कुछ चीजें बेच बाज के अपने इदारे को पैरों पे खड़ा रखते, उसे चलाते
जी।
लेकिन उनके एसेट्स तो अपनी जगह पे 100% तकरीबन सबके मौजूद हैं, और उन्होंने सारा का सारा ये जो प्रेशर आया है ये वर्कर्स की तरफ वो शिफ्ट किया है। आप देखें कि इस वक्त जो भी, यानी अगर उनको इश्तहारात के पैसे नहीं मिल रहे तो उसके बदले में इदारे में खर्चा कौन सा रुका हुआ है, वो ये है कि वर्कर को सिर्फ तनख्वाह नहीं मिल रही। मैं ऐसे मालकान को जानता हूँ कि जिनकी 8-8, 10-10 बिल्डिंगे एक एक सड़क पे हैं, लेकिन उनकी अगर आप देखें तो वो अपनी कोई एक बिल्डिंग थोड़ी सी देर के लिए कोई पोजीशन कंप्रोमाइज करके उसको गिरवी रख के उसको बेच के, जो इसी मीडिया ही के जरिए उन्होंने कमाए होंगे ना, उसको बेच के अपना कुछ काम चला लें, वर्कर को मुतासिर ना होने दें, लेकिन हजारों घरों को, सिर्फ एक घर को बचाने के लिए हजारों घरों को मुतासिर किया गया, वर्कर्स की तनख्वाह रोकी गई, एक एक इलाके 4-4 और 5-5 महीने से एक एक इदारे में तनख्वाह अभी नहीं मिली। इंतहाई बुरी हालत है बेसिक ह्यूमन राइट्स की पाकिस्तान में। इस हवाले से अगर आप देखें, इस वक्त कोई पूछने वाला नहीं कि आप इस वर्कर को तनख्वाह क्यों नहीं दे रहे, वर्क वो जो मालिक है उसके एसेट्स की तरफ कोई क्यों नहीं जा रहा कि वो अपनी जायदाद बेच दे, अपने घर में कोई सोना पड़ा हुआ है, कोई गाड़ियां पड़ी हुई हैं, कुछ और पड़ा हुआ है, उसे बेच के वो बाकी मामला चला दिए। वो सारा का सारा जोर वर्कर ही पे आया है। इस वक्त इंतहाई बुरी हालत है। देखिए, एक इदारे में अगर 10 लोग काम कर रहे हैं, पहले अगर उनको 3 गाड़ियों की सपोर्ट थी, अब उनको 2 गाड़ियों की सपोर्ट है, 1 गाड़ी की सपोर्ट है, काम उनसे पूरा मांगा जा रहा है, लेकिन उनको उस पार्ट तक ले जाना, वहां से कवरेज करके लेके आना, उसके लिए उनके पास फैसिलिटीज नहीं है, तो बोझ भी उन पे, देखें मेंटली वो कितने परेशान हैं, एक घर में 5 महीने से तनख्वाह नहीं गई, जब वो ऑफिस आते हैं उनको कहा जाता है कि आप जाके कवरेज करके लेके आए, वो कवरेज वो खुद जाके वो कैसे करके लेके आए।
बहुत शुक्रिया महमूद जान बाबर साहब हमें ज्वाइन करने के लिए और सूरत हाल से आगाह करने के लिए। इसी के साथ हमारे प्रोग्राम का वक्त अब ख़त्म होता है। हमारे प्रोड्यूसर थे अंजुम हेरल्ड गिल और इंजीनियर थे पीट हंडले। अब मुबशर अली जैदी को इजाज़त दीजिए, खुदा हाफिज़।
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौक़िफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है।
ओवरसीज पाकिस्तानियों के मसाइल और उनके मुमकिन हल, खुसूसी रिपोर्ट के साथ मैं हूँ यास्मीन जमील। ओवरसीज पाकिस्तानी, खासतौर पर यूरोप और अमेरिका में आबाद पाकिस्तानी, अपने आबाई मुल्क के लिए इंतहाई अहमियत के हामिल हो सकते हैं अगर पाकिस्तानी हुकूमत उन्हें स्ट्रक्चर्ड तरीके से इस्तेमाल करे। ये कहना था शिकागो स्टेट यूनिवर्सिटी के मार्केटिंग एंड इंटरनेशनल बिजनेस कॉलेज के प्रोफेसर और इसके साबिक चेयरपर्सन प्रोफेसर डॉक्टर जफर बुखारी का, जिन्होंने वॉइस ऑफ अमेरिका को एक इंटरव्यू में गुफ्तगू करते हुए इस बारे में कुछ ठोस तजावीज भी पेश की।
जब मैं स्ट्रक्चर्ड वे की बात करता हूँ तो उसके अंदर मेरा पॉइंट ये होता है कि ये वो लोग हैं जो यहाँ पर आके जब वो सेटल हुए हैं तो उनको ना पाकिस्तान आने जाने का मसला है, ना पाकिस्तान के अंदर कोई भी किसी किस्म का सपोर्ट करने का कोई ऐसा इशू है, कोई चीज नहीं है। लेकिन बहुत सारी दफा, खासतौर पर मेरा अपना पर्सनल एक्सपीरियंस भी इसमें ये है कि अब मैं यहाँ पे जैसे अमेरिका में पिछले 35 साल से मुकीम हूँ, तो अब मैं चाहता हूँ कि पाकिस्तान के लिए कुछ किया जाए। तो अब जाहिर है मैं वहाँ इन्वेस्टमेंट करना चाहता हूँ, कुछ करना चाहता हूँ, तो उसके लिए बहुत सारी जो हमें सबसे बड़ा जो यहाँ पे मैं फेस करता हूँ चीज़ों को, वो ये है कि हमारे लोगों को ये नहीं पता होता कि हमने अगर इन्वेस्टमेंट करनी है तो कहाँ करनी है। एक सेक्टर हमारे लोगों को नजर आ जाता है कि किसी ने घर ले लिया, किसी ने कोई लॉट ले ली, किसी ने कोई बिल्डिंग ले ली और उसमें उन्होंने इन्वेस्ट कर दिया और उसके अंदर फिर बाकी मसले आते हैं, तो मेजॉरिटी ऑफ द टाइम्स जो होता है उन प्रॉपर्टीज के ऊपर कब्जा हो जाता है, फिर वहाँ का जो जुडिशियल सिस्टम है वो ऐसा है कि उसमें जाना बड़ा मुश्किल है।
प्रोफेसर डॉक्टर जफर बुखारी ने पाकिस्तान के पस मंजर में अफ्रीका और साउथ अमेरिका में दी गई एक प्रेजेंटेशन के हवाले से इस मसले के हल के लिए अपनी तजावीज को उजागर करते हुए कहा।
मेरा जो पॉइंट है वो ये था कि पाकिस्तान में जो एक सबसे पहली जरूरत है वो है इंडस्ट्रियलाइजेशन की, और इंडस्ट्रियलाइजेशन जो है वो आती है स्मॉल स्केल मैन्युफैक्चरिंग से। मेरा इसमें जो इसमें प्रेजेंटेशन थीसिस है वो ये है कि पाकिस्तान की हर तहसील में 10-15 स्मॉल इंडस्ट्रियल यूनिट्स लग सकते हैं, फूड प्रोसेसिंग के, फार्मास्यूटिकल के, डेयरी के, पर्सनल केयर के, सिर्फ उन चीजों के जो चीजें न सिर्फ दुनिया में एक्सपोर्ट हो सकती हैं बल्कि ये लोकल लोगों को एक क्वालिटी प्रोडक्ट मिल सकती है। और पाकिस्तान के हर तहसील के अंदर इतने पढ़े लिखे लोग मौजूद हैं कि उनके अपने रिश्तेदार यूरोप और अमेरिका में बैठे हुए, तो वो जब एक पार्टनरशिप में जब वो इन्वेस्टमेंट करेंगे और उसकी 70% फाइनेंसिंग हम यूरोप और अमेरिका से अगर हम अरेंज कर देते हैं, तो आप यकीन करें कि इस इंडस्ट्रियलाइजेशन प्रोसेस में न सिर्फ गवर्नमेंट का खर्चा नहीं आएगा, लेकिन गवर्नमेंट की सिर्फ हम एक चीज इसमें चाहेंगे और वो है दो चीजें, सिक्योरिटी और इंफ्रास्ट्रक्चर। अगर सिक्योरिटी और इंफ्रास्ट्रक्चर अगर मिल जाता है तो पाकिस्तान की हर तहसील के अंदर ये 10-15 इंडस्ट्रियल यूनिट्स रख सकते हैं विद इन सिक्स मंथ। और आप यकीन करें कि 1-2 साल में पाकिस्तान एक बहुत अच्छी इंडस्ट्रियलाइजेशन में जा सकता है प्राइवेट सेक्टर की उससे। और इसमें जो एक बड़ी चीज जो मैं इसमें रिकमेंड कर रहा हूँ कि इसके अंदर जिस तरीके से दुनिया में कंसेप्ट अमेरिका ने क्रिएट किया है फ्रेंचाइज का, तो हम इसको एक अमेरिकन और यूरोपियन अगर हम फ्रेंचाइज के तौर पे लेके जाते हैं तो आप यकीन करें कि इसका इस कदर इसमें सिक्योरिटी भी होगी लोगों के लिए कि उनका पैसा नहीं डूबेगा। और दूसरी बात ये कि इसके अंदर बहुत सारे इंटरनेशनल फाइनेंशियल इंस्टीट्यूशंस ऐसे हैं जो कि स्मॉल बिजनेस को फाइनेंस करते हैं, जिसको कि आज तक हमारे यहाँ गवर्नमेंट लेवल के ऊपर कभी प्रमोट नहीं किया गया। उसकी वजह यह कि इसका सारा बेनिफिट बड़े इंडस्ट्रियलिस्ट ही लेके जाते रहे।
और वॉइस ऑफ अमेरिका से गुफ्तगू करते हुए ओवरसीज पाकिस्तानी की वजारत के तर्जमान तसद्दुक हुसैन ने कहा,
तो हमने वेबसाइट्स जो है वो हमने ओवरसीज पाकिस्तानी के लिए हमने बनाई है। एक का नाम है जी नया पाकिस्तान कॉलिंग। नया पाकिस्तान कॉलिंग में तमाम वो पाकिस्तानी जो कि किसी भी कोई भी स्किल सेट रखते हों یا جو کوئی کسی اپنے فیلڈ میں جو ہے وہ بار ایکسیلنس ہو وہ اس میں اپنا سی وی اپلوڈ کر سکتے ہیں. ہم نے تمام اداروں کو یہ جو ہے ہدایات جاری کر دی ہیں کہ جو بھی اوورسیز پاکستانی کوئی بار ایکسیلنس ہے تو وہ اپنا سی وی اگر اپلوڈ کرتا ہے تو آپ اس کو ایز اے ڈائریکٹر جو ہے اس کمپنی کے اوپر آپ کو لینا پڑے گا تلقہ ادارے سے. اس کے علاوہ ہم نے ایکسکلوسیولی فار اوورسیز پاکستانی ایک ہم نے کال سرزمین کے نام سے ایک ویب پورٹل جو ہے وہ بنایا ہے, اور اپنی کوئی بھی شکایت ہے کوئی آپ کی تجویز ہے جو آپ دینا چاہتے ہیں گورنمنٹ آف پاکستان کو وہاں پہ آپ جو ہے اس کو اپلوڈ کر سکتے ہیں اور وہ تجویز آپ کو اور 24 آورز کے میں آپ کو اس کا جواب اکنالجمنٹ دی جائے گی.
یہ تھے اوورسیز پاکستانی کی وزارت کے ترجمان تصدق حسین. یاسمین جمیل, وائس آف امریکہ, واشنگٹن.